नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा किरण अधिकारी र भागवत भट्टराईको स्वागत छ।
इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
आजको इकोनोमिक टाइम्समा अहिले भएको निर्यात वृद्धि र यसको निरन्तरताका सम्बन्धमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लसँग कुराकानी गर्छौ। सुरुमा लागौं आर्थिक समाचारतर्फ।
दुरुपयोग भएको भन्दै आलोचित भइरहेको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सरकारले 13 अर्ब 62 करोड रुपियाँ ऋण लिने भएको छ। यसै साता बसेको मन्त्री परिषद बैठकले विश्व बैंकसँग 120 मिलियन अमेरिकी डलर 13 अर्ब 62 करोड रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो। आर्थिक क्षेत्रका जानकारहरूले यस कार्यक्रमलाई अनुत्पादक भन्दै ऋण लिएर सरकारले मुलुकलाई भार थप्ने काम गरेको टिप्पणी गरेका छन्। यो ऋणबाट युवा रोजगारी प्रवर्धन गर्ने उद्देश्य सहितको रूपान्तरण पहल परियोजनामा खर्च गर्ने मन्त्री परिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा संचार मन्त्री गोकुल बास्कोटाले बताउनुभयो। रूपान्तरण पहल परियोजना भनिए पनि यो रकम प्रधानमन्त्री रोजगार कार्यक्रममा खर्च गर्ने मन्त्री परिषदको निर्णयबाट भनिएको छ। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस वर्ष 5 अर्ब 1 करोड रुपियाँ बजेट विनियोजन गरेको छ। सरकारी बजेटले अपुग हुने भएपछि आउँदो 5 वर्षभित्र खर्च गर्ने गरी ऋण लिने भएको श्रम मन्त्रालयले जनाउँदै आएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ऋणको उपादेयता नहुने पूर्व अर्थ सचिव शान्तराज सुवेदीले बताउनुहुन्छ। सरकारले सार्वजनिक विकास नियमावली सम्बन्धी कार्यक्रम तथा आयोजनाहरूलाईमा युवालाई रोजगारीमा लगाउने र त्यसको आधारमा उनीहरूलाई ज्याला दिने गरी यो कार्यक्रम अघि सारेको हो। यो कार्यक्रममा संलग्नतालाई ज्यालाका नाममा नगद विवरण र भुक्तानीको प्रक्रियामा दुरुपयोग भएको भन्दै पहिलो वर्ष नै आलोचित बनिसकेको छ। पूर्वाधार निर्माण, पुँजी निर्माण, रोजगारी सिर्जना, जनशक्ति सक्षम तथा विकासका लागि दात्री निकायहरूसँग ऋण लिने भएको हो। सरकारले 13 अर्ब 62 करोड ऋण लिने प्रधानमन्त्री रोजगार कार्यक्रम आजको कान्तिपुर पत्रिकामा समाचार छापिएको छ।
नेपाल पुनर्बिमाले 29 मुलुकबाट 84 करोड 2 लाख रुपियाँको बिमा शुल्क ल्याउन सफल भएको छ। गत आर्थिक वर्ष 2075-76 कम्पनीले ती मुलुकमा व्यवसाय विस्तार गरी बिमा शुल्क नेपालभित्र आएको हो। कम्पनीले भारत, बंगलादेश, भेनेजुला, युएई, फिलिपिन्स, भियतनाम, युएन, म्यालदिप्स, बहराइन, भूटान, कतार, कुवेत, टर्की, पाकिस्तान, ओमान, म्यानमार लगायतका मुलुकबाट व्यवसाय विस्तार गरेको निमित्त प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले बताउनुभयो। उक्त मुलुकमा बिमा कम्पनी तथा पुनर्बिमा कम्पनीसँग नेपालको पुनर्बिमा कम्पनी सम्झौता गरिएको छ। गत आर्थिक वर्ष 2075-76 नेपाल पुनर्बिमा कम्पनीले नाफा 17% बढेको छ। सो अवधिमा कम्पनीले 1 अर्ब 17 करोड रुपियाँ नाफा गरेको तथ्याङ्क रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले 1 अर्ब 76 लाख रुपियाँ नाफा गरेको थियो। यस्तै आर्थिक वर्ष 2073-74 66 करोड 86 लाख रुपियाँ नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षमा कम्पनीको बिमा शुल्क आर्जन 63% बढेको छ। कम्पनीले तथ्याङ्क अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले 6 अर्ब 88 लाख रुपियाँ आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सही अवधिमा भने कम्पनीले 4 अर्ब 44 लाख रुपियाँ बिमा शुल्क आर्जन गर्न सफल भएको थियो। कम्पनीले नेटवर्थ 12 अर्ब 56 करोड रुपियाँ रहेको भने कुल सम्पत्ति 17 अर्ब 90 करोड रुपियाँ रहेको छ। नेपाल पुनर्बिमा कम्पनीले 6 वटा जीवन बिमा कम्पनीको 100% पुनर्बिमा गरेको छ। अन्य कम्पनीहरूले भने न्यूनतम 20% प्रत्यक्ष पुनर्बिमा गरेका छन्। सरकारले गत आर्थिक वर्षको बजेट मार्फत सबै कम्पनीलाई पुनर्बिमाको 20% हिस्सा नेपाल पुनर्बिमा कम्पनीमा गर्नुपर्ने व्यवस्था गरेको छ। 29 मुलुकबाट 84 करोड बिमा शुल्क भित्रायो नेपाल पुनर्बिमा कम्पनीले आजको नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ।
राष्ट्रिय मानवाधिकार आयोगले आउँदो कार्तिक 26, 27 र 28 गते राजधानीमा आप्रवासी कामदारको मानवाधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जनाएको छ। आयोगले हिजो पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय सम्मेलनका लागि आवश्यक तयारी पूरा भएको जनाएको हो। आयोगका सदस्य एवं सो सम्मेलनका संयोजक सुदीप पाठकले आप्रवासी कामदार स्वच्छ र जवाफदेही भर्ना प्रक्रिया, कामदारको सुरक्षा, परिवारको अधिकार तथा न्यायमा पहुँच जस्ता विषयमा सम्बोधन गर्न 3 दिनसम्म काठमाडौँमा सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँले आप्रवासी कामदारको अधिकार संरक्षण सम्बन्धी सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका उत्पत्ति मुलुक बाचोमा पर्ने मुलुकहरू र गन्तव्य देशमा देखिएका चुनौती, स्वच्छ र जिम्मेवारी भर्ना प्रक्रिया, अनियमित आप्रवासनलाई सम्बोधनको साझा सवाल, न्यायको पहुँचमा सुनिश्चितता, सम्भावना तथा सहकार्य र सूचना आदान प्रदान जस्ता विषयमा केन्द्रित हुने जानकारी दिइएको छ। पत्रकार सम्मेलनमा आयोगले दोस्रो अन्तर्राष्ट्रिय आप्रवासन सम्मेलनमा मलेसिया, कुवेत, किन्या, मालदिव्स, मंगोलिया, दक्षिण अफ्रिका, कतार तथा बङ्गलादेश, भारत, थाइल्याण्ड लगायतका देश का मानव अधिकार संस्थाका अधिकारीहरू, सरकारी निकाय, गैर सरकारी निकाय, नागरिक समाज लगायत गरी 62 जना अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागिता रहने सुनिश्चित भएको जानकारी दिइएको छ। आप्रवासी कामदार अधिकार संरक्षण सम्मेलन हुँदै आजको गोर्खापत्र पत्रिकामा समाचार छापिएको छ।
उद्योग पहिले कि सेवा सुविधा पहिले, देशकै पहिलो र नमूना भनिएको भैरवा विशेष आर्थिक क्षेत्र सेजमा वर्षौंदेखि यही दुविधामा रुमल्लिरहेको छ। सेवा सुविधा विस्तार पहिले हुनुपर्ने माग उद्योगहरूको रहेको छ, तर सेवा सेज प्राधिकरणले पहिले उद्योग स्थापना गरेर सेवा सुविधा विस्तारै आउने बताउँछ। भैरवा विशेष आर्थिक क्षेत्र स्थापना प्रक्रिया सुरु भएको 18 वर्ष पुग्यो। 2075 साल अधिकरण गरी सेज स्थापना थालिएको थियो। यसको पूर्वाधार निर्माणमा सम्पन्न भएको भन्दै पूर्ववर्ती सरकारका मन्त्रीहरूले उद्घाटन गरेको 5 वर्ष बित्यो। पहिलोपटक तत्कालीन एमाले नेतृत्वको सरकारले उप प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम र उद्योग मन्त्री महेश बस्नेतले 2071 सेज उद्घाटन गरेका थिए। त्यसपछि बनेको काङ्ग्रेस नेतृत्वको सरकारका उद्योग मन्त्री नवीन्द्र राज जोशीले 2073 सालमा फेरि उद्घाटन भएको थियो। तर दुईवटा उद्घाटन गरिएको सेज अहिलेसम्म पनि पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन। सेजको अवधारणा र ऐनले ताकेताको पूर्वाधार सेवा सुविधा विस्तार भएकै छैन। नतिजामा लगानीकर्ताहरू त्यहाँ उद्योग स्थापना गर्न हिचकिचाइरहेका छन्। 55 बिघामा फैलिएको सेज 1600 देखि 3700 वर्ग मिटरका 69 प्लट रहेका छन्। अहिलेसम्म जम्मा 19 उद्योग मात्रै यहाँ सम्झौता गरी 49 प्लट लिएका छन्। तिनले प्रति महिना 20 रुपियाँ प्रति वर्ग मिटर भाडा तिर्छन्। सम्झौता अनुरूप लगानीकर्ताले 6 महिनाभित्रै उद्योग स्थापना प्रक्रिया थाल्नुपर्छ। 1 वर्षभित्र उत्पादन गर्नुपर्ने प्रावधान छ, तर सम्झौताको 1.5 वर्ष बित्दासम्म पनि आवश्यक पूर्वाधार नबनेको भन्दै अधिकांश लगानीकर्ताले उद्योग स्थापनामा रुचि देखाएका छैनन्। पहिले उद्योगकी सुविधा, विवादमा सेज, आजको नागरिक दैनिकमा समाचार रहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 30 वायु सेवाले 18 मुलुकमा नियमित उडान गर्छन्। यस्तै आन्तरिकतर्फ चालु 35 विमानस्थलमध्ये 10 नियमित उडान हुन्छ। 10 वायु सेवा निगमले आन्तरिक उडान अनुमति पाएका छन्। दैनिक अन्तर्राष्ट्रिय उडान 90 हुन्छ भने आन्तरिक उडान औसतमा 300 पुग्छ। त्यति व्यस्त विमानस्थलबाट थोरै समस्या उत्पन्न हुने बित्तिकै उडान डिले हुन्छ। त्यसको प्रत्यक्ष मार यात्रुले सहँदै आएका छन्। भदौ 27 संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेपालगञ्जबाट काठमाडौँ आउने क्रममा जहाज ढिला उड्यो। ढिलाइ उहाँकै कारणले भएको हो। उहाँलाई यात्रुले गाली गलौज गरेको र मन्त्रीमाथि परेको दबावका कारण सम्बन्धित वायु सेवाले 24 मिनट ढिलो भएको जानकारी दियो। असोज 27 राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहले उडान ढिलो भएको आक्रोशमा जनकपुर विमानस्थल स्थित बुद्ध इयरको चेक इन काउन्टर तोडफोड गर्नुभयो। उहाँ काठमाडौँ आउन लाग्नु भएको थियो। कैलालीका शरद ओझा असोज 16 नेपालगञ्जबाट यति एयरलाइन्सको जहाज मार्फत काठमाडौँ आउँदा 6 डिले भयो। 2 टिकट लिएर ओझाले बेलुकी 8 जहाजमा उड्न पाउनुभयो। चैत 19 वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान 4 ढिलो हुँदा उडान रद्द भयो। कर्मचारीले समयमै तयारी नगरेको र यात्रुलाई रातभर जहाजमै राखेको विषयमा सरकारी समितिले छानबिन गरी घटनामा संलग्न कर्मचारीलाई कारवाही सिफारिस गर्यो। अहिले धावन मार्ग मर्मत, कहिले प्राविधिक कारण त कहिले उडान व्यवस्थापन मिलाउने बहानामा उडान ढिलो हुँदै आएको छ। पछिल्ला समय आन्तरिक वायुसेवाका उडान तोकिएभन्दा ढिलो हुने गरेको गुनासो यात्रुको छ। बिहान 0.5 मात्रै ढिलो भयो भने त्यसको असर दिनभरै पर्छ। भिआइपीको उडान, मौसम गडबड, विमानस्थलमा एउटै मात्र धावन मार्ग हुँदा उडान व्यवस्थापन मिलाउन एयर ट्राफिक कार्यालयलाई कठिन हुन्छ। उडान बढी हुँदा होल्ड गरिरहनुपर्ने र पार्किङ स्थल कम हुँदा पर्खिनुपर्ने भएका कारण पनि उडान ढिलो हुने त्रिभुवन विमानस्थलको कार्यालयको भनाइ छ। जहाज डिले, यात्रुको हैरान, आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ।
थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार अझै बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला।
मेगा रेमिट बचत खातामा कोरियाको कोइनशट, अस्ट्रेलियाको अस्सी फरेक्स एन्ड फाइनेन्स, कुवेतको अलमुल्ला एक्सचेन्ज, मलेसियाको प्लेसेड एक्सप्रेस, युकेको एस मनी ट्रान्सफर र अमेरिकाको प्लेसेड एक्सप्रेस मार्फत सिधै नेपालमा रहेको खातामा जम्मा गर्न सकिने आकर्षक ब्याज दरको साथै अनलाइन तथा मोबाइल ब्याङ्किङ साथमा अन्य निशुल्क सुविधाहरू।
मेगा बैंकको रेमिट, मेगा रेमिट विश्वासिलो, देश विदेश भरि नै विश्वास जित्दै अघि बढ्दै मेगा बैंक नेपाल लिमिटेड।
बैंक लिमिटेड सफल बैंक सफल सहकार्य।
छिटो उठ न, तयार हो, खाना खाएर गइहाल, बैंकमा कत्रो लाइन भइसक्यो होला।
यसरी हतार र तनाव गर्ने दिन गए दिपा, अब शेयर किन्न लाइनमा बस्नै पर्दैन।
अनि के खान पानीको लाइन हो र शेयर फर्मले आफ्नो घरमै आउनलाई?
कस्तो कुरा गरे दिपा, ढुक्क हौ न, हाम्रो कृषि विकास बैंक छँदैछ नि,
ब्याङ्कबाट पनि शेयर किन्न मिल्छ र भन्यो।
ल, कृषि विकास ब्याङ्कले आसुवा सेवा दिइरहेछ नि।
आसुवा?
हो, आसुवा। कृषि विकास ब्याङ्कको शाखामा आसुवा फारम भरेपछि आफूले मागे अनुसारको रकम ब्याङ्कले खातामा रोक राख्छ र पछि आफूलाई सेयर जति पर्छ त्यति रकम मात्र कट्टा गरी कम्पनीको सेयर धरी बनाइदिन्छ। अनि भएन त मजा।
कृषि विकास ब्याङ्कका सेवा पनि कस्ता कस्ता, आहा।
अझै सुन्नुहोस्, शेयर किन्न रोका राखेको रकममा ब्याज पाइन्छ, गाउँघरमै बसेर पनि शेयर किन्न पाइन्छ।
कृषि विकास ब्याङ्क लिमिटेड, तपाईँ हाम्रो घर आँगनको ब्याङ्क।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी प्रसंग। लामो समयदेखि नेपालको वैदेशिक व्यापारमा केही सुधार आएको छ। निर्यात व्यापार बढेसँगै वैदेशिक व्यापारमा झिनो सुधार देखिएको छ। यही साता भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कले निर्यातमा केही सुधार भएको र आयातमा पनि गिरावट आएको देखिएको छ। व्यापार घाटालाई न्यूनीकरण गर्न आयात प्रतिस्थापन र निर्यात वृद्धि नै पहिलो कदम हो। यतिखेर निर्यातमा गत वर्षको तुलनामा 14% वृद्धि भएको छ भने आयात 10% घटेको छ। निर्यात वृद्धिलाई निरन्तरता दिनका लागि अब के गर्नुपर्ला लगायतका विषयमा कुराकानी गर्नका लागि नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल हाम्रो सम्पर्कमा हुनुहुन्छ। यहाँलाई स्वागत छ थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा।
धन्यवाद।
लामो समयदेखि हामीले अपेक्षा गरेको व्यापारमा केही सुधार देखिएको छ, यसको पूर्व काम कारवाही, यसका पूर्व योजना अनुसार यो सुधार भएको देख्नुहुन्छ अथवा माग नै कम भएको कारण?
यो खास गरी यो अहिले निर्यात चाहिँ बढेको र चाहिँ आयात चाहिँ घटेको चाहिँ निर्यात चाहिँ 27.7% अहिले वृद्धि भएको छ लास्ट इयरको कम्पेयरमा र चाहिँ आयातै झन्डै 11.5% घटेको छ। यो हुनुको मुख्य चाहिँ कारण चाहिँ यो विगतको बजेटमा अहिले चाहिँ विशेष गरी यो कच्चा पदार्थ छ लाई चाहिँ एक तहको भन्सार घटाइएको छ र चाहिँ त्यसले गर्दाखेरि पनि यहाँ अलिकति उत्पादन मैत्री वातावरण बढेको छ। र अर्को कुरा चाहिँ हालसालै चाहिँ सरकारी नीतिमा पनि के कुरा आएको छ भने अब यहाँ अनावश्यक किसिमको सामानहरू, इनर्जी ड्रिङ्कहरू भए हुने न त्यस्तो किसिमको संसार सामानहरू चाहिँ अहिले सरकारले अलिकति तपाईँको कस्टम रेट अलिकति हाई राखेर आउन नसक्ने किसिमको रेट राखेकोले कतिपय जस्तै प्राण भन्ने बङ्गलादेशका जुस भए, अन्य इनर्जी ड्रिङ्कहरू भए, के रेड बुल, के विभिन्न किसिमका छ चाहिँ त्यस्तो सामान पनि अहिले नेपालमा आयात बन्न भएको छ। त्यसले गर्दाखेरि चाहिँ हामी सुधार उन्मुखतिर अगाडि बढाएछौँ र यसलाई निरन्तरता दिनको लागि हामीले अझै पनि कतिपय कुरामा चाहिँ सरकारले विशेष गरी चनाखो भएर हाम्रो देशलाई जुन किसिमको आफ्नो आन्तरिकमा चाहिने सामान कतिपय कुरा निर्यात प्रबन्धनको लागि पनि गर्नु पऱ्यो भने कतिपय हाम्रो देशमा पनि चाहिने सामानहरू स्वदेशमै उत्पादन प्रवर्धन गर्ने काममा चराहरूका देखाउनुपर्छ जस्तो लाग्छ. र त्यसको साथै जुन यो हाम्रो उद्योग विशेष गरी साना घरेलु कृषितिर चाहिँ जुन लगानी गर्छ त्यसको इन्डस्ट्रीमा चाहिँ अलिकति ब्याङ्कको ब्याज सहुलियत दर हुनुपर्छ भन्ने मलाई लाग्छ. र चाहिँ किनभने ब्याङ्क ब्याजमा विशेष गरी कृषि क्षेत्रमा त गरिसकेको छ, त्यस्तै अन्य लत्ता कपडा भनौँ न त्यस्तो घरेलु उद्योगहरूमा त्यसमा चाहिँ पनि सहुलियत दिनुपर्छ भन्ने मलाई लाग्छ. यो गऱ्यो भने पक्कै पनि हामीले अहिले चाहिँ हामीसँग जुन किसिमको युवा शक्ति छ, वर्कफोर्स छ, काम गर्ने शक्ति छ, त्यो चिजलाई चाहिँ हामीले उत्पादनमा भन्न सक्यौँ. र चाहिँ विदेशीका हाम्रा युवा दाजुभाइहरू जुन दिदीबहिनीहरू हुनुहुन्छ उहाँले सिकेको ट्रेन्ड सिकेको कुराहरू यहाँ चाहिँ उद्योगको स्थापना गर्न सक्यो, उहाँहरूलाई चाहिँ सहुलियत ब्याजमा हामीले ऋण दिन सक्यौँ, लगानी गर्न सक्यौँ भनेदेखि पक्कै पनि हाम्रो नेपालको भविष्य राम्रो हुन्छ र अझ तपाईँको चाहिँ हाम्रो एक्सपोर्ट बढेर इम्पोर्ट घट्छ भन्ने मलाई लाग्छ.
अब तपाईँले भने जस्तै हामीले चालु आर्थिक वर्षको अघिल्लो आर्थिक वर्षको एक महिनासँग तुलना गर्दा 27%, दुई महिनासँग तुलना गर्दा 25% र तीन महिनासँग तुलना गर्दा 14% निर्यात वृद्धि गर्न सकेको अवस्था हो. यसरी हेर्ने हो भने निर्यात गरिएका सामान के छन् भन्दा सबैभन्दा अग्र स्थानमा चाहिँ पाम तेल रहन्छ, त्यो चाहिँ नेपालमा बनेको स्थिति छैन. यसले गर्दा हामीले उत्पादन गर्ने सामानहरू पनि भन्सारमा अवरोध भइरहेको अवस्था छ. निर्यात वृद्धिका लागि यस्ता समस्या कसरी हेर्नु भएको छ, कसरी विश्लेषण गर्नुभएको छ?
जस्तै यो अहिले छ नि निर्यातमा अहिले तपाईँको पाम आयल पनि एउटा त्यसले एउटा मार्केट लिएको छ, भारततिर यसको निर्यात भएको छ भने त्यसमा भ्यालु आयो त 30% त हाम्रो मुलुकको छ नि त. जुन कुरा चाहिँ क्राइटेरिया अन्तर्गत 70% त पामको उत्पादन हाम्रो छैन. अब जब निर्यात भएपछि पाम आयल चाहिँ यसको कच्चा पदार्थ उत्पादनतिर हामी पनि तयार हुनु पऱ्यो कि यसको रुखहरू बिरुवाहरू चाहिँ रोप्नु पऱ्यो, कुन वेदरमा कुन ठाउँमा हुन सक्छ त्यहाँतिर जाने बाटो त खुल्यो नि हाम्रो भनेदेखि. यसको साथै अहिले हाम्रो तपाईँले भन्नुभएको जस्तो यो विशेष गरी यो फेल्ड प्रडक्ट पश्मिना हाम्रो एक्सपोर्ट बढेको छ. हेर्नु फेल्ड भनेको चाहिँ यो उनको यस्तो चाहिँ गलैँचाको वेस्टेज सामानबाट हुने, यसमा अहिले चाहिँ निर्यातमा पाम आयल त्यस्तै अन्य ह्यान्डिक्राफ्टमा मेटल क्राफ्ट पछि मेटलको सामान ब्याग दोस्रोमा यो फेल छ, यसमा पनि वृद्धि भएको छ. मेरो भनाइ यति हो कि हामीले उत्पादन चाहिँ यही मुलुकमा जुन पामले हामी निर्यात गर्छौँ र कच्चा पदार्थ त्यसलाई पनि गर्न सकिन्छ, पामको रुखहरू यहाँ रोप्न सकिन्छ, हुनसक्ने हाम्रो जमिनहरू छ त्यतातिर पनि हामीले फोकस गर्नु पऱ्यो. र त्यसको साथै मैले के भने जुन एउटा हाम्रो युवाहरू छन् नि विदेशमा वेलफेयर ठुल्ठुला काम कारखानामा उत्पादन क्षेत्रमा लागिरहनु भएको छ, उहाँहरूलाई पनि यहाँ बिताउने, उहाँले सिकेको टेक्नोलोजी यहाँ ल्याएर हामीले चाहिँ उत्पादन गर्ने र चाहिँ त्यो भयो भनेदेखि हामी कहाँ अहिले प्रोभाबली बिजुली अहिले चाहिँ अलिकति महँगै छ चाहिँ बजारहरू हाम्रो होइन, तर चाहिँ बिस्तारै हामीसँग बिजुली उत्पादन चाहिँ प्रचुर मात्रामा झन्डै झन्डै 43,000 मेगावाट चाहिँ कमर्सियल्ली फिजिबलको बिजुली छ हामीसँग. त्यो उत्पादन गरेर बिजुली तर्फको तर्फबाट चाहिँ उत्पादन गऱ्यो र त्यसकोमा हामीले प्रवर्धन गर्दै गयो, बिजुलीको धेरै खपत हुने कामहरूमा हामीले चाहिँ सवारी सारी हरेक गऱ्यो भने हामी व्यापार भाडाघाट गर्न सक्ने पोजिसनमा छौँ. हेर्नु र चाहिँ यो बिजुली पनि बिस्तारै के हुन्छ भने जुन यो सरकारले चाहिँ जति पनि हामी निजी क्षेत्रको हाम्रो पनि लगानी छ, त्यो हाइड्रो पावर भनेको केवल 30-35 वर्ष हेरी हेरी छ, त्यो लिज हो, त्यो कतिपय चाहिँ यहाँ लिएको हामीले नै लिएको एउटा प्रोजेक्ट 17 वर्ष भइसक्यो, 13 वर्ष पछि चाहिँ सरकारमा जान्छ होइन, सरकारको आफ्नो हुन्छ भने फ्री भयो त्यो सरकारको लागि. त्यस्तो विद्युतको उत्पादन पनि हाम्रो चाहिँ ढुकुटीमा सरकारको चाहिँ प्रशासन लाइनमा चाहिँ आउँदैछ भन्दाखेरि हामीले हाम्रो देशको भविष्य राम्रो छ भन्ने मलाई लाग्छ. र यसमा चाहिँ हामी उत्पादनको काम सुसानादेखि अहिले हामी काम सुरु गर्दै जानु पर्यो यो भन्ने मलाई लाग्छ. त्यसको लागि चाहिँ सरकारीले जुन किसिमको ऋण प्रवाह गर्दाखेरि म विशेष गरी ब्याङ्कलाई भन्छु, यसलाई गभर्मेन्टको नीति हुनु पऱ्यो, गभर्मेन्टको राष्ट्र ब्याङ्कले पनि अलिकति मोनिटर गर्नु पऱ्यो, यी कुनै पनि उद्योगमा लगानी गर्दाखेरि त्यसको ब्याज दर सर्टेन वर्षको लागि लकअप हुनुपर्छ, छ छ महिना तिन तिन महिनामा ब्याज दर फ्लक्चुएसन हुनु हुँदैन। हामीले यस्तो किसिमको दीर्घकालीन सोच राख्यौँ भने पक्कै पनि हाम्रो नेपालको भविष्य उन्नत छ, राम्रो छ भन्ने मलाई लाग्छ।
तपाईँ हामीले भने जस्तै हामीले आयात प्रतिस्थापन र निर्यात वृद्धिको अर्को विकल्प अहिलेको अवस्थामा छैन, हामीलाई चीन अमेरिका भारतले विभिन्न वस्तुहरूमा छुट पनि दिएको अवस्था छ, तर ती छुटको उपयोग गर्न सकेको छैन, बरु बेला मौकामा चाहिँ शङ्का उत्पन्न गर्ने र भन्सार अवरोध गर्ने जस्ता कार्यहरू भएका छन्। यसलाई चाहिँ घटाउन अब चेम्बरसँग पनि बेला बखतमा बहसमा आउने विषयहरू हो, यसलाई घटाउन चाहिँ के गर्नु पर्ला?
विशेष गरी हाम्रो यो निर्यात प्रवर्धनको लागि विशेष गरी यो भनौँ न अमेरिका चिन, अमेरिकाको त कन्टिन्युटी छ, हामीले गर्न सकिरहेको छैन, डार्विनमा दिइरहेछ, कतिपय कुरा अलिअलि भइरहे पनि छ, जति मात्रामा हुनुपर्ने भएको छैन होइन। र चिनमा पनि भारतमा पनि जाने जुन निर्यातमा चाहिँ अलिकति हामीलाई समस्या केमा पर्यो भन्दाखेरि हामीले इन्टरनेसनल लेभलको क्वारेन्टाइन हामीसँग ल्याब छैन, अनि हामीले एक्सपोर्ट गरेको सामान त्योसँग चाहिँ म्याचिङ हुँदैन भनेर कतिपय कुराहरू भएको छैन। त्यस्तो समस्या भएर भारतमा चाहिँ पहिला हाम्रो अलिजी नै कति डम्पिङ हुन्थ्यो होइन, भन्सारमा तपाईँहरूकै मिडियाबाट आइरहेको कुरा हो, हामीले पनि देखिरहेको कुरा हो, अब चाहिँ त्यो हट्यो
हेर्नुहोस्
होइन, अहिले घरभर चाहिँ हाम्रो चाहिँ अलिअलि भारत निर्यात भइरहेछ, अनि सरकार नेपाल सरकारले पनि भन्सारको हरेक नातामा विशेष गरी ठुल्ठुला नाताहरूमा छोटी भन्सार होइन कि अहिले इन्टरनेसनल लेभलको क्वारेन्टाइन मिसिन राख्दैछ, जसले त्यो इन्टरनेसनल मिसिनले जुन ल्याबले मेजरिङ गर्ने हामी कहाँ पनि त्यही हुने, अनि त्यो फरक नपर्ने गरी हाम्रो ल्याब पनि स्टाब्लिस हुनेछ। यो भइसकेपछि हाम्रो निर्यात प्रवर्धन हुन्छ, त्यसमा कुनै चिन्ता छैन भन्ने मलाई लाग्छ।
हस्, तपाईँको महत्त्वपूर्ण समय हामी र हाम्रा श्रोतालाई उपलब्ध गराइदिनु भयो, धन्यवाद।
तपाईँलाई पनि धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल। थाहा संसार नेटवर्कको इकोनोमिक टाइम्समा अब बाँकी आर्थिक समाचार।
स्टक एक्सचेन्जमा कारोबार हुने साताको अन्तिम दिन नेप्सेपरि सूचक 0.53% घटेर बन्द भएको छ। नेप्सेपरि सूचक हिजो 6.05 अङ्कले घटेर 1131.97 बिन्दुमा पुगेको छ। क वर्गका कम्पनीको कारोबार मापन सेन्सिटिभ इन्डेक्स हिजो 1.4 अङ्कले घटेर 248.31 बिन्दुमा पुगेको छ। हिजो कुल 163 कम्पनीको 5048 पटकको कारोबारमा 37,41,50,571 रुपियाँ बराबरको 12,96,877 किता किनबेच भएको स्टक एक्सचेन्जले जनाएको छ।
र आजका लागि नेपाल राष्ट्र बैङ्कले थोकेको विदेशी विनिमय दर: अमेरिकी डलर 1 को खरिद दर 113.24, बिक्री दर 113.84, युरो 1 को खरिद दर 125.50, बिक्री दर 126.16, मलेसियन रिङ्गिट 1 को खरिद दर 27.46, बिक्री दर 27.60, कुवेती दिनार 1 को खरिद दर 372.92, बिक्री दर 374.89, बहराइन दिनार 1 को खरिद दर 300.36, बिक्री दर 301.95 रहेको छ। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी सहयोग नेपाललाई धन्यवाद दिँदै किरण र भागवत बिदा हुन्छौँ। नमस्कार।